नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क, सिधा कुरा, प्रष्ट विचार, काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार, प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। अहिलेको सुक्खा याममा धेरै खेतबारी बाँझै भए पनि किसानले आफ्नो घर वरपरको जग्गा हरियाली बनाएका छन्। बेमौसमी तरकारी खेती गर्ने किसानले त बाह्रै मास उत्पादन लिइरहेका हुन्छन्। त्यसो त अहिले चैते धानको बिउ राख्ने बेला पनि हो, अनि वर्षी खेतीको लागि खेतबारी तयार गर्ने काममा पनि किसान व्यस्त छन्। कृषि उत्पादन बढाउन नार्कले पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। आजको कार्यक्रममा हामी नार्कले पूर्वी क्षेत्रमा गरेको अनुसन्धान र विकासका कामबारे कुरा गर्छौं। तर सबैभन्दा पहिले पशुमा लाग्ने खोरेत रोग र उपचार विधिको बारेमा जानकारी। साथमा हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
खोरेत रोग खास गरेर खुर फाटेका जनावरहरू जस्तै गाई, भैंसी, भेडा, बाख्रा तथा बंगुरमा लाग्ने गर्छ। यसको संक्रमण विशेष गरी वर्षायाम सकिएपछि र चाडपर्वको बेलामा पशुहरूको अनियन्त्रित रूपमा हुने ओसार पसारका कारण बढ्ने गर्छ। त्यसैले यो रोगको महामारी फैलन नदिन खोप तालिका अनुसार आफ्ना पशुहरूमा खोप लगाउनुपर्छ। खोरेत रोगको लक्षण विशेष गरी पशुको खुर वरिपरि, मुखको भित्री भागमा र कल्चौडामा साना साना बिमिरा जस्तो मसिनो फोका देखिन्छ। त्यसैले लक्षण देखिएका पशुहरूलाई बथानबाट अलग्गै छुट्याएर राख्नुपर्छ। पशुहरूमा खोरेत रोग लागेको शंका लागेमा नजिकैको पशु उपसेवा केन्द्र, पशु सेवा केन्द्र वा जिल्ला पशु सेवा कार्यालयमा जानकारी गराउनुपर्छ। यसको उपचार के हुन सक्छ त? यो विषाणुबाट हुने रोग भएकाले कुनै खास उपचार छैन, तर लक्षण अनुसार उपचार गर्दा नोक्सान हुनबाट भने बस्न सकिन्छ। सबैभन्दा पहिला मुखको घाउलाई मनतातो पानीमा 2% फिटकिरीको झोल बनाई मुख सफा गर्नुपर्छ। यस्तै खुट्टाको घाउलाई 0.5% फर्मालिनको झोल बनाई सफा गर्नुपर्छ। थुनमा आएको घाउलाई 2% बोरिक एसिडको झोल बनाई सफा गर्ने तथा वेटाडिन मलम ओभानो पारी लगाउनुपर्छ। खुट्टा तथा मुखको घाउ छिटो निको पार्न सल्पाडिमाइडिन वा एन्टिबायोटिक्सको रूपमा 20-40 लाख युनिटसम्म स्ट्रेट्रो पेनिसिलिन वा 2-2.5 ग्रामसम्मको एम्पिसिलिन प्लस क्लोक्जासिलिन 5-7 दिनसम्म मासुमा सुई मार्फत दिनुपर्छ। यसै गरी एभिल र दुखाई कम गर्ने सुई 10 मिलिलिटरको दरले मासुमा दिनुपर्छ। किरा परेको खुट्टाको घाउलाई मनतातो पानीमा पोटास राखेर सफा गर्नुपर्छ। यसै गरी किरा मार्न तारपिनको तेल घाउमा राख्नुपर्छ तथा एन्टिसेप्टिक मलम पनि घाउमा लगाउनुपर्छ। खोरेत रोगको रोकथाम चाहिँ कसरी गर्ने त? रोगी पशुलाई तुरन्त शंका हुनासाथ अलग्गै राख्नुपर्छ। मुखको घाउलाई असर नपर्न दिनको लागि पिउने आहारा खोले, भातको माड वा अन्य झोल खानेकुरा दिनुपर्छ। यसै गरी गोठलाई फिनेल पानीले छर्कनुपर्छ। स्वस्थ पशुहरूलाई रोग विरूद्धको खोप लगाउनुपर्छ। खोप लगाउँदा रक्षा नामक इन्डियन भ्याक्सिन 6 महिनाभन्दा माथि उमेर भएका पशुमा छाला मुनि सुई दिनुपर्छ। ट्राइभेट भ्याक्सिन पनि विभिन्न औषधि कम्पनीहरूले निकालिएको बजारमा पाइन्छ, जुन चर्चरे, भ्यागुते तथा खोरेतको विरूद्ध निकालिएको खोप हो। तर त्यसले विषाणुको प्रकोप चारैतिर भएमा रोगबाट पूर्ण रूपमा पशुलाई बचाउन सक्दैन। त्यसैले खोरेतकै मात्र कम गर्ने भ्याक्सिन कृषक वर्गहरूलाई पशुमा खोप लगाउन सल्लाह दिइन्छ। एमएफडी पोलिभ्यालेन्ट भ्याक्सिन गाई भैंसी बाछापाडालाई 10 ml तथा भेडा बाख्रा बंगुरलाई 5 ml छालामुनि सुई दिनुपर्छ।
यो थियो पशुमा लाग्ने खोरेत रोग र रोकथामको उपाय बारे नार्कको सल्लाह। नार्कले पूर्वी क्षेत्रमा गरेको अनुसन्धान र विकासका काम तथा किसानले लिन सक्ने फाइदाको विषयमा कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। नार्कले बाली नाली र पशुपंक्षीमा उन्नत जात र आधुनिक प्रविधिको विकास गर्दै आएको छ। देशका अरू ठाउँमा जस्तै पूर्वमा पनि नार्कले विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ। पूर्वी क्षेत्रमा भइरहेको अनुसन्धान तथा विकासका काम र किसानले लिन सक्ने फाइदाको विषयमा कुरा गर्न अहिले हामीसँग हुनुहुन्छ क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरीका क्षेत्रीय निर्देशक डाक्टर हरिकृष्ण श्रेष्ठ।
डाक्टर साहब, तपाईँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद यहाँलाई।
अब यो तरहरा भन्ने बित्तिकै यो क्षेत्र पूर्वी क्षेत्रको समग्र कृषि अनुसन्धानको काम तपाईँहरूले गर्नुहुन्छ, किसानमा चाहिँ प्रविधि पुर्याउने अथवा अनुसन्धान गर्ने काम गरिरहनुहुन्छ होइन। समग्रमा भन्दा अहिले तपाईँहरूको केन्द्रबाट भइरहेका काम के हो?
हजुर, यो क्षेत्रीय कृषि अनुसन्धान केन्द्रबाट खास गरी पूर्वमा यो तराई क्षेत्रमा यसले चाहिँ आफ्नो म्यान्डेट लिएको छ। तराईका 6 जिल्ला छन् हामीले यो तरहरा केन्द्रबाट हेर्ने, जस्तै झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरा। यो चाहिँ हामी किसानसँग डाइरेक्ट टचमा बसेर हामी काम गर्छौँ भने यहाँ चाहिँ हामीले खास गरेर विभिन्न बाली, विभिन्न बागवानी, तरकारी, फलफूल, बङ्गुर, कुखुरा र माछा, यसमा चाहिँ खास यसले अनुसन्धानका कार्यहरू गर्दै आएको छ। र अहिले चाहिँ हामीले गरेको कामहरूमा विशेष गरेर नयाँ कामहरू भन्नुपर्दाखेरि यो बङ्गुरमा यो फ्रेस सिमेन्ट भन्छौँ, ताजा बङ्गुरको चाहिँ बिरेबाट यो कृत्रिम गर्भाधानको कामहरू हामीले सुरु गरेका छौँ। माछामा भन्ने हो भने माछामा खास गरेर यो न्यानो पानीमा हुने माछा, नयाँमा भन्नुपर्दाखेरि तिलापिया, पङ्गास, त्यसमा हामीले अनुसन्धान गर्दै आएका छौँ। र तिलापियामा हामीले किसानसँग पनि सहकार्य गर्दैछौँ, किसानकै पोखरीमा पनि हामीले लाँदैछौँ भने पङ्गासमा अब भर्खर हालसाले चाहिँ पङ्गासको माछा पनि हामीले सुरु गरेका छौँ। यो पङ्गासमा चाहिँ हामीले किन जोड दिएको भन्दाखेरि पङ्गासको माछाको चाहिँ प्रोडक्टिभिटी, उत्पादकत्व धेरै नै हाई हुन्छ। पङ्गासको माछाको चाहिँ उत्पादकत्व हाम्रो नेपालमा पनि किसानहरूको स्तरमा पनि 50-60 मेट्रिक टन पर हेक्टर पोखरीमा लिएको छ, जबकि हाम्रो चाहिँ यो सामान्य यो अरू माछाहरूको चाहिँ उत्पादकत्व हेऱ्यो भने यो नेसनल एभरेजमा चाहिँ हाम्रो 4.8 मेट्रिक टन पर हेक्टर मात्रै छ। भन्नाले यो चाहिँ 10 गुणा चाहिँ प्रोडक्टिभिटी हाई हुने यो पङ्गासमा, त्यसकारणले हामीले यो पङ्गासलाई चाहिँ हामी यसलाई जोड दिएका छौँ। भने तिलापिया पनि यो हाम्रो नयाँ नै हो नेपालमा। र तिलापियामा हामीले के गर्न खोजेका छौँ भन्दाखेरि तिलापियाको माछा, यसमा पोथी र भालेलाई चाहिँ हामीले कन्ट्रोल कन्डिसनमा पोथीलाई चाहिँ न्यूनीकरण गर्ने र चाहिँ यो फुरा अवस्थामै भर्खर निस्केको फुरालाई चाहिँ हर्मोनहरूको चाहिँ प्रयोग गरेर दानामा खुवाएर त्यसलाई चाहिँ हामीले मेल तिलापिया अथवा भालेमा चाहिँ कन्भर्ट गरेर, जसले गर्दाखेरि माछाको उत्पादकको त वृद्धि हुन्छ। त्यसरी गरेर चाहिँ हामीले यी कुराहरूमा जोड दिएका छौँ भने यो बङ्गुरमा चाहिँ हामीले किसानहरू कहाँ गएर किसानकोमा चाहिँ पनि यहाँको चाहिँ सिमेन्ट यो विभिन्न डोज बनाएर किसानहरूका पठाइरहेका छौँ। र त्यसले गर्दाखेरि बङ्गुरको चाहिँ साधारण किसानहरूले बङ्गुरको भाले पाल्न पनि नपर्ने र चाहिँ बङ्गुरकै चाहिँ त्यही यहाँबाट लगेको सिमेन्टबाट, ताजा बिरेबाट विभिन्न डोज बनाएर चाहिँ एउटै बङ्गुरको चाहिँ एकचोटिको चाहिँ निक्लिएको चाहिँ सिमेन्टबाट 15-20 डोजसम्म बन्न सक्ने र त्यो पोथीहरूमा चाहिँ कृत्रिम गर्भाधान गर्ने त्यो कार्य पनि हामीले थाल्ने गरेका छौँ।
अब तपाईँले अघि कुरा गरिहाल्नुभयो झापा, मोरङ, सुनसरी पूर्वी क्षेत्रको जिल्लामा काम गरिरहनु भएको छ। अब झापा भन्ने बित्तिकै भर्खरै सरकारले धानको सुपर जोन कार्यक्रम घोषणा गरेर उत्पादन बढाउने खालको कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। अब यो पूर्वी क्षेत्र भन्ने बित्तिकै धान पहिलेदेखि नै उत्पादन बढी हुने ठाउँ, अब धानको लागि चाहिँ विशेष तपाईँहरूले के काम अब अनुसन्धानको पाटोमा चाहिँ कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै हुनुहुन्छ?
हजुर, यहाँले एकदमै सान्दर्भिक अहिलेको यो सिजनमा र अहिलेको भर्खर आएको कार्यक्रम चाहिँ को बारेमा सोध्नुभयो। यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हो। यसमा हामीले झापामा चाहिँ यो जुन सुपर जोन धानको सुपर जोन यो बनिनिया क्षेत्रलाई चाहिँ टोकेको छ। त्यसमा अनुसन्धानले अब विभिन्न कार्यहरू गर्ने भनेर हामीले भर्खरै चाहिँ प्रस्ताव पनि पेश गरेर त्यसलाई पारित गरेका छौं। त्यो भनेको के हो भन्दाखेरि अब धान त्यो ठाउँ चाहिँ धानको निकै पोटेन्सियल एरिया हो, सम्भावनाहरू धेरै छन्। धानको उत्पादकत्व बढ्ने सम्भावना धेरै छ किनभने त्यहाँ चाहिँ यो झनै झनै बंगलादेशको हावा पनि जहाँ 3 बाली धानै मात्रै पनि हुन्छ त्यस्तो खालको एरिया छ त्यो, र त्यहाँ चाहिँ सम्भावना धेरै छ। र अहिले चाहिँ हामीले लगत्तै अब भर्खरै कार्यक्रम स्वीकृत भएर आएको छ र हामीले तुरन्तै अब चाहिँ यो कार्यक्रम हामीले चाहिँ यो बसन्ते मकै बसन्ते धान हामी स्प्रिङ राइस भन्छौँ, चैते चैतेमा पनि अन्तको चैतेभन्दा यहाँको अझ अगाडि अगौटे चैते चाहिँ त्यहाँ लगाउँदो रहेछ र त्यसले गर्दाखेरि हामी तुरन्तै
एकपटक रोपी पनि सक्यो,
उद्घाटन गर्दा रोपी पनि सक्यो र अहिले किसानहरूले कतिपयले चाहिँ रोप्दै पनि छन् भन्नाले अन्त चाहिँ फागुनमा चाहिँ रोप्छ भने यहाँ माघैमा देखि सुरु गर्दो रहेछ र त्यसले गर्दाखेरि हामीले चाहिँ अब हामीले यहाँबाट चाहिँ वैज्ञानिकहरू र चाहिँ प्राविधिकहरू त्यहाँ गइराख्नु भएको छ र आजै पनि एक टोली जाँदैछ त्यहाँ। हामीले गर्ने भनेको यो चाहिँ नयाँ यो चाहिँ जातहरू त्यहाँ समस्या भनेको के हो भन्दाखेरि पुरानो जात मात्रै धानको धेरै जसो जात पुराना छन् जुन चाहिँ उहाँहरूले रञ्जित भन्नुहुन्छ, सोना मसुली भन्नुहुन्छ र त्यो जातहरू चाहिँ मा समस्या छ र त्यसलाई चाहिँ हामीले यहाँको नेपालकै जात नेपालबाटै चाहिँ रिलिज भएको जात चाहिँ त्यहाँ लगाउनु जरुरी छ ताकि भविष्यमा चाहिँ रोगको समस्या नदेखियोस् र त्यसले गर्दाखेरि हामीले त्यहाँ चाहिँ हाम्रा जातहरू जुन राम्रा छन् जस्तै हरदिनाथ 1 चैते 2 ती जातहरू हामीले त्यहाँ परीक्षणको क्रममा लगिसकेका छौँ। र रह्यो अब आधुनिकीकरण भनेपछि त्यहाँ हामीले चाहिँ गर्नुपर्ने एउटा यान्त्रिकरण हो। कृषि यान्त्रिकरणलाई हामीले कसरी चाहिँ गर्न सक्छौँ, त्यहाँ कसरी चाहिँ नयाँ मेसिनहरू प्रयोग गराउन सक्छौँ भन्ने क्रममा हामीले अब धानमै एउटा चाहिँ यो जिरो टिलेज मेसिन त्यहाँ पनि लाने र जिरो टिलेज मेसिन भनेको एउटा खनजोत गर्न नपर्ने र एउटा माटोलाई चाहिँ चिरेर मात्रै जाने, यो माटो चिरेर जाने र त्यो चिरेको माटोमा यो चाहिँ धानको बिउ र मल खसाल्ने र त्यसले गर्दाखेरि हामीले अहिलेसम्म चाहिँ स्टेसनमा गरेको र यो विश्व विदेशमा पनि यसले राम्रो चाहिँ रिजल्ट देखाएको र हामीले अन्त किसानहरूलाई पनि गरिसकेको एउटा चाहिँ यो प्रविधि हो र त्यो हामीले चाहिँ अहिले त्यहाँ नयाँ छ त्यहाँ हामी लाँदैछौँ र जिरो टिलेज मेसिन पनि लाँदैछौँ र एउटा चाहिँ यान्त्रिकरणको सुरुवात यसरी हुन्छ। र अब यसको लगत्तै हामीले चाहिँ त्यहाँको धानको खेतहरू जुन चाहिँ कतिपय लेबलिङ नभइराखेको होला र पछि चाहिँ धानको धान लगाउने धान रोप्ने मेसिन लगाउनलाई एउटा चाहिँ जुन सम्याउनु पर्ने अवस्था छ जम्मा यो जग्गा चाहिँ अति नै सम्याउनु पर्ने त्यो अवस्थालाई पनि हामीले मध्यनजर गरेर यो लेजर ल्यान्ड लेभलर भन्छ, यो लेजर ल्यान्ड लेभलर पनि हामीसँग छ।
त्यसलाई चाहिँ के भन्छ, कसरी बुझ्नु?
त्यसलाई चाहिँ के छ भने यो एउटा मेसिन हो, यसले गर्दाखेरि यो मेसिन युज गरेर यो ट्र्याक्टरको पछाडि पहिले यो ट्र्याक्टरले चाहिँ त्यहाँ माटो जोत्नुपर्छ र त्यसले चाहिँ त्यो एउटा रेजरको सहायताले त्यसले चाहिँ कुनै एक कुनामा त्यो जग्गाको एक कुनामा यदि 1 इन्चको पानी चाहिँ जम्छ भने अर्को कुनामा या बीचमा पनि 1 इन्चको मात्रै पानी जम्ने त्यस्तो चाहिँ त्यसले चाहिँ एकदम चाहिँ लेबलिङ गर्छ र त्यसकारणले त्यो चाहिँ त्यो लेबलिङ गर्यो भने मात्रै यो चाहिँ जिरो टिलेजका मेसिनहरू र चाहिँ यो जिरो टिलेज पछि मेसिनले धान रोप्ने भन्ने कुरा जुन छ राइस ट्रान्सप्लान्टरले त्यो पनि त्यसपछि मात्रै सम्भव हुने कुरा हो। यदि जग्गा चाहिँ सम्म परेको छैन, कहीँ खाल्टाकुल्टी छ भने ती कुराहरू चाहिँ सम्भव हुँदैन किनभने यो चाहिँ कहीँ बिउ खसल्ने कहीँ नखस्ने कहीँ माथि पर्ने त्यस्तो समस्या हुन्छ र त्यसकारणले चाहिँ हामीले अहिले तत्कालै चाहिँ यान्त्रिकरणको लागि एउटा जिरो टिलेज मेसिन र त्यसपछि अब अर्को हप्तातिर हामीले चाहिँ त्यहाँ लेजर लेभलर लगाएर त्यहाँको लेबलिङ गर्ने र ताकि यो आगामी आउने सिजनको धानको लागि त्यहाँ लेबलिङ पनि होस् र मेसिनले चाहिँ धान रोप्ने पनि सकियोस् भनेर हामी गर्दैछौँ।
अब यो जिरो टिलेजकै कुरा गर्दा तपाईँहरू धानमा मात्रै होइन गहुँ र मकैमा पनि प्रयोग गर्दै आउनु भएको छ र यो तराईका धेरै किसानहरूका पुगिया पनि छ, यसको प्रभावकारिता कस्तो छ? जस्तो सबै किसानलाई यो सहज छ कि छैन, अब यान्त्रिकरणको कुरा भन्ने बित्तिकै त्यसमा चाहिँ खर्चको कुरा हुन्छ, कतिको सहज छ किसानको लेभलसम्म कुरा गर्दा?
हजुर, यो वास्तवमा यो सुरुका वर्षहरूमा यो त्यति सहज थिएन। यो चाहिँ मेसिन पनि अब हामीले नार्कले अथवा अनुसन्धानले किसान कहाँ चाहिँ गराइदिने किसानलाई पनि राम्रो छ भन्ने, तर त्यो मेसिन चलाउने मान्छे पनि त्यति चाहिँ स्किलफुल मान्छे पनि नहुने र मिसिन चाहिँ कहिलेकाहीँ बिग्रिँदाखेरि त्यो चाहिँ बनाउने मान्छे पनि नहुने र त्यसको स्पेयर पार्ट्सहरू पनि नपाउने र समग्रमा कहिलेकाहीँ चाहिँ किसानले चाहेकै भन्दा बेलामा पनि नयाँ किन्नलाई पनि त्यो चाहिँ पसलहरूमा पाउँदिन्थ्यो। अहिले चाहिँ हामीले चाहिँ एउटा यहाँको समन्वयमा हामीले व्यापारीहरू यो चाहिँ सप्लायरहरू र त्यस्ता सप्लायरहरू जो यस्तो चाहिँ यो मेसिनहरू पनि उपलब्ध गराउँछन् तिनीहरूलाई पनि हामीले आफ्नो नेटवर्कमा राखेका छौँ र त्यहाँ किसान कुनै कुनै किसानहरूलाई सबैलाई त सकिएको छैन त्यहाँ तालिम पनि दिइएको छ जसले जिरो टिलेज मेसिन चलाउन सक्छन् र त्यहाँको चाहिँ यो एग्रोभेट जहाँ चाहिँ अरू इनपुट्स जस्तै चाहिँ तपाईँको हर्बिसाइडहरू जुन चाहिँ झारनाशक विषादीहरू चाहिन्छ त्यो झारनाशक विषादीहरू चाहिँ सप्लाई गर्ने यता मिसिनको चाहिँ सप्लाई गर्ने स्पेयर पार्ट सप्लाई गर्ने तिनीहरू हामी सबैलाई चाहिँ तालिम पनि दिएका छौँ र अहिले लाग्छ यो हामीले चाहिँ यसलाई अझ अगाडि बढाउन सक्छौँ र अहिलेको कुरा गर्दाखेरि गहुँमा अहिले चाहिँ सुनसरी जिल्लामा 100 हेक्टरमा यो चाहिँ गहुँ चाहिँ जिरो टिलेज मिसिनले अहिले यस सिजनमा लगाएका छन् र मकैमा चाहिँ कम छ तर मकैको पनि जति लगाएको छ त्यो राम्रो चाहिँ यो जिरो टिलेजले यो मकैको चाहिँ बाली सप्रेकै अवस्था छ। पोहोर सालको पनि हामीले रिजल्ट पाएका छौँ, पोहोर सालको गहुँ र मकैको रिजल्ट चाहिँ राम्रो छ।
अब जो किसानले प्रयोग गर्नुभएको छैन उहाँलाई रुचि लाग्यो तपाईँको यो कुरा सुन्दा सुन्दा चाहिँ मैले पनि यो मेसिनबाटै धान अबको चैते धान चाहिँ म मेसिनबाट सर्छु भन्ने लाग्यो भने उहाँले के गर्नुपर्छ?
अब मिसिनबाट छर्छु भन्ने लाग्यो भने मेन चाहिँ उसको उहाँको चाहिँ त्यो जग्गा चाहिँ एकदम मिलेको हुनु पर्यो, मिलेको भन्नाले सम्म हुनु पर्यो र चाहिँ धानका चाहिँ धान काटेको अवस्था छ भने त्यहाँ चाहिँ त्यो धानका जुन ठुटाहरू हुन्छ त्यो ठुटा एज इट इज रहनु पर्यो र चाहिँ त्यहाँको चाहिँ चिसान जुन धान काटेपछिको चिसान छ त्यो चिसान पनि चाहिँ रहिरहनु पर्यो। यसको मतलब धेरै चिसान भएको ठाउँमा पनि हुँदैन, धेरै सुक्खामा पनि समस्या हुन्छ र त्यहाँ चाहिँ जिरो टिलेज मेसिन लगाउने भनेपछि सिँचाइको सुविधा चाहिँ हुनुपर्छ र चाहिँ उसले हर्बिसाइडहरू के राख्ने कति दिनमा राख्ने त्यो कुरा उहाँले पहिल्यै जान्नुपर्छ। पहिल्यै पनि यो चाहिँ धान छर्नुभन्दा अगाडि पनि चाहिँ झारनाशक विषादी छर्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि त्यसको चाहिँ झारनाशक विषादी के हो, त्यसको चाहिँ डोज के हो, कहिले लगाउने, ती कुराहरू उहाँले पहिले जानकारी राख्न जरुरी हुन्छ।
अब अर्को चाहिँ जस्तो यो अनुदानको कुरा हुन्छ नि, त्यो मेसिन सजिलै किसानले प्रयोग गर्न सक्छन्?
हजुर, यो सक्छन्। यो अब मेसिन चाहिँ हामीले जति अहिले चाहिँ नयाँ ठाउँमा गरेका छौँ उहाँहरूलाई चाहिँ अलिकति चाहिँ गाह्रो होला। अब हामीले यहाँ इटहरीमा पनि यो सप्लायरहरू छन् जुन मेसिनहरू अहिले ल्याइरहेको बेचिरहेको अवस्था पनि छ र हामीले चाहिँ सिकाएपछि नयाँ नयाँ चाहिँ यो चाहिँ कृषक यो चाहिँ तालिम प्राप्तवालाहरूलाई उहाँहरूले आफ्नो उसमा राख्नु पर्यो र गाउँ गाउँमा हामीले अब धेरै त सक्दैनौँ तर चाहिँ हरेक गाउँमा चाहिँ यो खास गरी सुनसरीमा भन्ने हो भने 5 गाविस हामीले लिएका छौँ जहाँ चाहिँ हामीले चाहिँ तालिम पनि दिएका छौँ र उहाँहरूलाई पनि युज गर्न सक्नुहुन्छ जसले तालिम प्राप्त गरेको छ।
अहिले जातको कुरा गरौँ न, जस्तो तपाईँहरूले सुक्खा 1, 2, 3 कतिसम्म पुगे, 6 पुगेर के
हो?
अब यो सुक्खा धान तराईको लागि चाहिँ अलिक बढी उपयोगी हुने, अब सिँचाइ नभएको बेलामा पनि गर्न सक्ने, एउटा चाहिँ सिँचाइ पनि सघाउन सक्ने, अर्को छँदैछ सुक्खा पनि सघाउन सक्ने, यो सुक्खा धानको चाहिँ कस्तो छ अहिले अवस्था?
यो सुक्खा चाहिँ धानमा चाहिँ सबभन्दा अहिले चाहिँ लोकप्रिय र बढी फल्ने पाएको भनेको सुक्खा 3 हो र यो चाहिँ तराईको लागि भनेर चाहिँ यो चाहिँ रिलिज गरिएको हो र यसको फल चाहिँ यो फलाइ सबै सिरिजमा यो सुक्खा 1-6 सबै राम्रो छ र त्यसमध्ये पनि सुक्खा 3 चाहिँ अलिकति मसिनो टाइपको भएर किसानहरूले मन पराएका छन् र यसको फलाइ पनि बढी छ र यसलाई अब तराईमा मात्रै चाहिँ सीमित गर्ने कि माथि चाहिँ पहाडमा पनि लगाउन सकिन्छ कि भनेर हामीले यसैपालि जुन गएको सिजनमा हामीले धनकुटामा पनि लगाएर हेऱ्यौँ र धनकुटाको चाहिँ यो 800, 1000, 1200 मिटरसम्म यसका चाहिँ यो सुक्खा 3 चाहिँ सिरिजहरू त्यहाँ चाहिँ सुक्खा धानका सिरिजहरू त्यहाँ राम्रो पाइएको छ। यो अब पहिलो वर्षको रिजल्ट हो र हामीले सुनेको अनुसार चाहिँ त्योभन्दा माथिको चाहिँ उचाइमा पनि पहाडमा यो चाहिँ सुक्खा चाहिँ 3 राम्रो भएको छ भन्ने कुरा आएको छ र मलाई लाग्छ यो सुक्खा 3 चाहिँ तराई मात्रै होइन पहाडमा पनि यो मध्य पहाडमा पनि राम्रै होला तर त्यसको लागि चाहिँ अलिकति पहाडको पनि अलिकति यो दक्षिणतर्फ फर्केको मोडा पहाडमा राम्रो हुन्छ जहाँ अलि न्यानोपना अरू घाम पनि चकिलो घाम बढी लाग्ने त्यस्तो ठाउँमा यो राम्रै हुन्छ जस्तो लागिरहेछ।
क्षेत्रीय प्रमुखज्यू, जस्तो तपाईँहरूकै क्षेत्रमा स्पष्ट धान अब सबै ठाउँमा धान धेरै फल्यो पहिलेको वर्षको तुलनामा र अझ धेरै चाहिँ यो क्षेत्रमा फल्यो होइन, अब यही अनुपातमा अझ योभन्दा बढी धान फलाउनको लागि चाहिँ अब कस्ता खालका कार्यक्रमहरू तपाईँहरूले बनाउने सोच बनाइरहनु भएको छ? एउटा अघि तपाईँले पूर्वी झापामा यो चैते धानको कुरा गरिहाल्नुभयो, त्यो बाहेक अरू कार्यक्रमहरू?
हजुर, अब हामीले चाहिँ यो विभिन्न नयाँ नयाँ जातहरू यो हामीले इरीबाट इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युट भन्छौँ, त्यो फिलिपिन्समा छ, त्यसको अफिस एउटा चाहिँ काठमाडौँमा पनि छ, उहाँहरूको सहयोगबाट विभिन्न नयाँ नयाँ जातका लाइनहरू जस्तै डिआरआर 44 भन्ने, सेराङ भन्ने, यी जातहरू पनि आइरहेको छ र त्यसको उत्पादकत्व पनि राम्रो छ र खान पनि राम्रो छ भन्ने कुरा आइरहेको छ। त्यसकारणले हामीले त्यसलाई चाहिँ बढावा दिँदैछौँ र मेन कुरा के हो भन्दाखेरि यो चाहिँ पूर्वी तराईमा बढी चाहिँ यो रञ्जितको प्रकोप प्रयोग छ र किसानहरूले चाहिँ धेरै समस्या भोगिरहेको अवस्था छ। होइन, यो इन्डियन भेराइटी हो, इन्डियन भेराइटी हो, यो चाहिँ पहिलेदेखि लगाइरहेको हो, यो किसानहरूले चाहिँ अझै चाहिँ छोड्न नसकेको अवस्था छ, तर किसानहरूले यसको चाहिँ रिप्लेसमेन्ट, यसको अल्टरनेटिभ चाहियो भनिराखेको छ र त्यसले गर्दाखेरि यो चाहिँ इरीबाट प्राप्त भएका जस्तै यो चाहिँ स्वर्ण सबवान भन्ने भेराइटी छ, यो चाहिँ साम्मा मसुली सबवान, ती भेराइटीहरू त्यहाँ किसानहरूको हामी लाँदैछौँ र यसले गर्दाखेरि अझ चाहिँ धानको चाहिँ उत्पादन उत्पादकत्व बढी हुन्छ भन्ने हामीले लागेको छ,
आशा गरौँ त्यस्तै होस्। र अर्को कुरा, किसानले अझै पनि धेरै ठाउँमा चाहिँ कस्तो समस्या छ भने तपाईँहरूले क्षेत्रीय स्तरमा केन्द्रीय स्तरमा नार्कले चाहिँ अनुसन्धान गरिरहेको हुन्छ, उन्नत जातका बिउहरू निकालिरहेको हुन्छ, त्यस्तै प्रविधिहरू पनि ल्याइरहेको हुन्छ, तर किसान सबै किसानमा चाहिँ त्यो कुरो पुगिरहेको हुन्न कि? अब यो क्षेत्रमा चाहिँ तपाईँहरूले त्यस्तो समस्या आउन नदिनको लागि के गर्दै हुनुहुन्छ? एउटा चाहिँ समन्वयको कुरो होला।
हो, यसमा पक्कै पनि समन्वयको कुरा हो। अब नार्कले चाहिँ यो प्रविधि चाहिँ विकास गरे भनेर अब गर्ने बित्तिकै चाहिँ किसान कहाँ चाहिँ पुग्छ भन्ने पनि होइन, तर अब हामीले किसानहरूका चाहिँ हाम्रो विभिन्न क्षेत्रमा हाम्रो चाहिँ बाह्य अनुसन्धान स्थलहरू छ जहाँ हामीले किसान कहीँ लगेर गर्ने हो, उहाँहरू त प्रभावित भएको छ र यसलाई चाहिँ कृषि विकास कार्यालय भयो, अब चाहिँ त्यहाँ सञ्चालन गर्ने अरू कार्यक्रमहरूको लागि चाहिँ पशु सम्बन्धी कार्यक्रमको लागि पशु सेवा कार्यालय भयो, त्यहाँको कोअर्डिनेसनमा पनि हामीले गरिरहेका छौँ र मेन चाहिँ हामीले चाहिँ सबै ठाउँ सबै क्षेत्रतिर भ्याउन चाहिँ सक्दैनौँ, त्यो हाम्रो क्षमता पनि होइन, त्यसको लागि चाहिँ हामीले कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, उहाँहरूलाई चाहिँ समन्वयमा हामी काम चाहिँ अझ अगाडि बढाएका छौँ, तर यसको लागि चाहिँ अझै पनि समन्वय 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 अझै समन्वयको खाँचो छ।
अब अन्त्यमा मैले के सोधेँ भने, जस्तो तपाईँलाई भने कुरा गर्नुभयो, यो माछाको पनि काम गरिरहनु भएको छ, बङ्गुरको पनि काम गरिरहनु भएको छ, धान मकै सबै तरकारी फलफूलको काम गरिरहनु भएको छ, र एउटा समस्या के देखिया छ भने एउटा बाली मासेर अर्को कृषि बाली अथवा पशुपालन गर्ने कुरा के, जस्तो धान खेत मासेर माछा पाल्ने, धान खेत मासेर तरकारी फलाउने होइन, र अब कोदोको ठाउँमा अरू नै टनेलमा तरकारी फलाउने भनेपछि एउटा बालीलाई आकर्षित गराउँदाखेरि अर्को बाली चाहिँ यो कम भइरहेको अथवा नोक्सानी पुगिरहेको अवस्था जहाँ पनि देखिन्छ कि, यसतर्फ तपाईँहरू कतिको सचेत हुनुहुन्छ?
यो कुराहरू वास्तवमा यहाँले एकदम सही चाहिँ कुरा चाहिँ ओल्याइदिनु भयो। जस्तै अब यही मोरङमा पनि धान खेतीमा फाइदै भएन, धानको चाहिँ प्राइस पनि पाएन, यो चाहिँ अब लागत खर्च पनि बढी भनेर चाहिँ किसानहरू कतिले चाहिँ पोखरी खनेका छन् धान खेतमा, त्यो अब हामीले उहाँहरूलाई चाहिँ माछाको जुन अहिले बजार छ, माछाको चाहिँ यो मूल्य छ, त्यसकारणले उहाँहरूले चाहिँ फाइदा छ भने उहाँहरूलाई चाहिँ हामीले माछामा जानलाई हामीले प्रेरितै गर्ने हो, नगर्ने होइन। तर अब जहाँसम्म चाहिँ अब झापाको कुरो छ, जुन सुपर जोन चाहिँ एरिया बनिनिया छ, त्यहाँ अब हामीले चाहिँ धानैलाई चाहिँ हामीले उ गर्नुपर्छ, जोड दिनुपर्छ, र जहाँ जे कुराको चाहिँ सम्भावना बढी छ, अब कहीँ फलफुल होला, सप्तरीको भन्यो भने फलफुलै होला आँप, त्यही कुरामै लाग्नुपर्छ। अब चाहिँ सबै ठाउँमा धान पनि गर्ने, माछा पनि गर्ने, यो फलफुल पनि गर्ने भन्ने सम्भावना त हुँदैन, तर जुन जुन त्यसकारणले त आयो नि यो चाहिँ अहिले तपाईँको सुपर जोनको कुरा, जोनको कुरा, पकेटको कुरा, ब्लकको कुरा, त्यसकारणले आएको हो यसलाई चाहिँ एकदम चाहिँ यो स्पेसिफिक एरियालाई स्पेसिफिक कमोडिटीमा जाने भनेर।
त्यो किसान समस्या चाहिँ नबुझेको जस्तो कि, अब माछा पाल्ने हो फलानुले चाहिँ माछा पालनबाट राम्रो गर्यो भन्ने बित्तिकै ए म पनि माछा पाल्छु धान खेती मासेर भन्ने चलन छ कि, त्यो अब किसानले के कुरामा ध्यान दिनुपर्छ? अन्त्यमा तपाईँले पूर्वी क्षेत्रका किसानलाई के आग्रह गर्नुहुन्छ?
किसानले अब मेन कुरा चाहिँ हामीले बुझेको चाहिँ यो मकै धान गहुँ जेसुकै गरोस् होइन, उसले आफूलाई चाहिँ अलिकति यान्त्रिकरणमा चाहिँ जोड दिनुपर्छ। यान्त्रिकरणमा जोड दिएन भने उसको चाहिँ लागत खर्च बढी हुन्छ र अहिले चाहिँ यो लेबरहरू पनि श्रम गर्ने मान्छेहरू पनि गाउँ गाउँमा पाइँदैन, त्यो रियालिटी हो। त्यसले गर्दाखेरि एउटा यान्त्रिकरणमा जोड दिने र किसानले चाहिँ नयाँ नयाँ चाहिँ अब प्रविधिहरू को बारेमा उत्सुकता राख्नु पर्यो र चाहिँ अब अनुसन्धानमा हुन्छ कि अनुसन्धानले निकालेको प्रविधिहरूको लागि अनुसन्धान स्थलमै गएर अनुसन्धान केन्द्रमा गएर त्यो कुराहरूको जानकारी राख्नु पर्यो र अब प्रसारका साथीहरू हुनुहुन्छ, प्रसारका साथीहरूसँग पनि नजिकै भएर उहाँहरूसँगै बसेर नयाँ नयाँ प्रविधिहरू चाहिँ भित्र्याउनु पर्यो।
हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद।
हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद, मलाई केही बोल्नु दिनुभयो, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरीका क्षेत्रीय निर्देशक डाक्टर हरिकृष्ण श्रेष्ठ। पूर्वी पहाड़ी जिल्लामा केन्द्रित गरेर नार्कले केही वर्षदेखि इलाममा पनि कार्यक्रम सञ्चालन गरेको छ। त्यहाँ भइरहेको कामबारे जानकारी दिन कृषि अनुसन्धान केन्द्र जौबारी इलामका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ अहिले हामीसँग हुनुहुन्छ।
हामीले 2071 सालदेखि शुरू गरेका हो र अहिले मुख्यत आलुको चाहिँ विशेष अनुसन्धानहरू भइरहेछ विभिन्न किसिमको, जस्तै आलुको डडुवा रोग निरोधक जात निकाल्नलाई हामीले 86 लाइनहरू चाहिँ परीक्षण गरिरहेछ। त्यस्तै सीबीटी एफएफटी र खास गरिकन बिउ उत्पादन, हामीले 6 जातको चाहिँ आलुको बिउहरू उत्पादन गरेर अहिले लगभग 12 टन चाहिँ हाम्रो किसानहरूकोमा चाहिँ वितरण गरेका छौँ र किसानको स्तरमा चाहिँ हामीले बीज वृद्धि कार्यक्रम आलुको शुरूआत गरेका छौँ र हाम्रो अपेक्षा चाहिँ अब अर्को 2 वर्षभित्रमा चाहिँ इलाम लगायत भनौँ न इलामले चाहिँ आत्मनिर्भर नै बनाउने आलुमा र अन्यत्र पनि हामीले चाहिँ वितरण गर्ने भन्ने सोच चाहिँ बनाएका छौँ। त्यस लगायत चाहिँ हामी विभिन्न तरकारी बालीहरूको चाहिँ
तरकारी बालीमा जानुभन्दा अगाडि यो आलुकै कुरा गरौँ, तपाईँले भन्नुभयो नयाँ जातको कुरा, के जात चाहिँ तपाईँहरूले त्यहाँ गइसकेपछि वितरण बढी प्रभावकारी बनाइरहनु भएको छ?
अहिले हामीले मुख्यतया जनकदेव भन्ने जात सबभन्दा बढी मन पराएका थिए त्यस क्षेत्रमा, त्यसबाहेक चाहिँ खुमल सेतो अनि डिजिरे कुफ्री ज्योति कार्डिनल र खुमल उज्जवल चाहिँ हामीले यी 6 जातको चाहिँ विशेष चाहिँ अब हामीले गरिरहेका छौँ।
अब त्यो तपाईँले भन्नुभयो भएको यो जात चाहिँ इलाम लगायतका उच्च पहाड़ी क्षेत्रको लागि मात्रै उपयुक्त हो कि देशका अरू ठाउँको लागि पनि उपयुक्त छ?
यो चाहिँ हामीले उत्पादन गरेको जात चाहिँ तपाईँको हिमाली क्षेत्रदेखि लिएर उच्च पहाड़, मध्य पहाड़, तल्लो पहाड़, इभन तराईमा पनि लान सकिने जातहरू हुन्। यो चाहिँ जहाँसुकै पनि हुन सक्छ, हाम्रो पहाड़ी तल उत्पादन गरेको बरु माथि चाहिँ हुँदैन, तर हामीले उत्पादन गरेको चाहिँ तराईसम्मै चाहिँ
उच्च पहाड़ी क्षेत्रमा उत्पादन गरेको चाहिँ
तराईसम्मै चाहिँ राम्रो उत्पादन भइरहेको छ।
अब इलामलाई आत्मनिर्भर बनाउने योजना अनुसार काम भइरहेको भन्नुभयो होइन आलुमा, अब त्यो अनुसार तपाईँहरूले गरिरहेको एउटा त उच्च गरे नयाँ जातहरूको विकास गर्ने काम भयो अनि बिक्री वितरणको लागि अलिक बढी प्रभावकारी बनाउने लगायत अरू काम चाहिँ तपाईँहरूले के गरिरहनु भएको छ?
त्यसबाहेक हामीले तरकारी विभिन्न तरकारी बालीहरूको चाहिँ अब हिमाली क्षेत्रमा चाहिँ अब त्यो हुँदैन, मतलब बाहिरको वातावरणमा चाहिँ हुँदैन, तर हामीले चाहिँ प्लास्टिक घरभित्रको प्रविधिहरूमा अनुसन्धान गरेर अहिले चाहिँ विभिन्न तरकारीहरू काउली बन्दादेखि लगायतका होइन तराई इभन तराईमा हुने बालीहरू पनि हामीले चाहिँ प्लास्टिक घरमा चाहिँ त्यहाँ चाहिँ गरिरहेछौँ र यसपालिदेखि चाहिँ हामी किसानको उसमा पनि प्लास्टिक घरमा परीक्षण चाहिँ सुरु गरेका छौँ इलामको नयाँ बजारमा चाहिँ हामीले अहिले भर्खर शुरू गरेका छौँ।
तपाईँले 3 वर्षदेखि त्यहाँ काम गरिरहनु भएको भन्नुभयो होइन, अब इलामका किसानहरू अथवा त्यो क्षेत्रका अरू आसपासका ठाउँका किसान चाहिँ अब आफ्नो तरकारी बाली अथवा आलु अथवा अरू बालीलाई चाहिँ कसरी अझ राम्रो बनाउने भनेर सोधखोज गर्न कतिको आउनुहुन्छ?
एकदम अहिले भर्खरै अब शुरू भएको छ होइन, अब हाम्रो छिमेकी 4-5 गाविसदेखि चाहिँ मान्छेहरू आइराख्नु भएको छ र अहिले हाम्रो प्रविधि उहाँहरूले ग्रहण गर्न एकदम तम तयार हुनुहुन्छ र हामीले पनि उहाँहरूको 1-2 गाविसमा चाहिँ काम चाहिँ सुरु गरेका छौँ। जस्तै नयाँ बजार, गोर्खे, जोगमाई हामी बसेकै भयो, जमुना अनि प्याङ लगायतका गाविसमा चाहिँ हामीले चाहिँ त्यो कार्यक्रमहरूलाई अब किसानको स्तरमा चाहिँ परीक्षण गर्ने काम चाहिँ सुरु गरेका छौँ।
किसानहरूको पनि रुचि बढिरहेको
छ, एकदम रुचि बढिरहेछ, यहाँसम्म कि अब हामी हिमाली क्षेत्र भए पनि हामी रिभर बेसिन भन्छौँ नदी नाला तल सम्मको क्षेत्रमा यसपालि हामीले धान, गहुँ अनि लगायत गर्दैछौँ र मकैको त अब अहिले हामीले बीज वृद्धि कार्यक्रम नै यसपालिदेखि शुरू गरेका छौँ। मकैको पनि बीज वृद्धि उच्च पहाड़मा हुने गरिसेक जातको मकैको चाहिँ बीज वृद्धि कार्यक्रम चाहिँ हामीले अब करिब 5 हेक्टरमा चाहिँ हामीले शुरू गर्दैछौँ।
यो अरू ठाउँमा भएको थिएन तपाईँले भन्नुभयो
अनि अरू पनि भइरहेको, अरू ठाउँमा पनि भइरहेछ, जस्तै पाखरीवास अनि काभ्रे लगायतका उसमा चाहिँ भइरहेछ होइन, र हामीले पनि इलाममा चाहिँ शुरू गरेको पहिलो पटक।
अनि कस्तो भयो त तपाईँहरूको रिजल्ट अहिले कस्तो
भयो? भर्खर सुरु यसपालि नै हुँदैछ र गत वर्ष चाहिँ हामीले किसानहरूकोमा चाहिँ यसो परीक्षणको रूपमा चाहिँ दिएका थियौँ, अत्यन्त राम्रो भएको नाताले उनीहरूले चाहिँ अब हामी बीज वृद्धि नै गर्छौँ भनेर जिज्ञासा राखेकोले यसपालि हामीले चाहिँ 5 हेक्टरमा चाहिँ किसानकै अवस्थामा चाहिँ हामी शुरू गर्दैछौँ।
अघि तपाईँले यो डडुवाहरूको कुरा गर्नुभयो, आलु खेती गर्ने धेरै किसानलाई पहिलेदेखि नै पिरोल दिइआएको यो डडुवा रोग होइन, र नियन्त्रणको लागि धेरै प्रयास भए पनि त्यति सफल हुन सकिरहेको छैन होइन, यसमा चाहिँ के भइरहेछ? तपाईँहरूले अर्को अझै नयाँ कदम चाल्ने काम त्यस्तो केही गर्नुभएको छ?
होइन, हामीले त डडुवा रोगै नलाग्ने जातको विकासको क्रममा छौँ होइन, र जस्तै हामीले अघि भने 86 लाइन हामीले सुरु गरेका छौँ, त्यसमा 8-10 चाहिँ एकदमै प्रोमाइजिङ छ, अहिले तन्तकालाई भन्ने राख्ने त कुरो आएन, अनुसन्धानको क्रममा छ। तर त्यो बाहेक पनि अब हामीले अब विभिन्न औषधिहरू प्रयोग गरेर, विषादीहरू प्रयोग गरेर चाहिँ, फङ्गिसाइडहरू प्रयोग गरेर चाहिँ डरुवालाई चाहिँ नियन्त्रण गर्न सकिन्छ भन्ने प्रविधि हामीसँग छ।
तर त्यो अहिले किसान लेभलसम्म पुगे,
किसानको लेभलसम्म पुर्याउने काम त अब कृषि विकास कार्यालयले हो होइन, हामीले त प्रविधि विकास गरिदिएका छौँ, र हामीसँग आउने किसानहरूलाई हामीले चाहिँ, जस्तै अब हामीले आलुकै बिजबिजी कार्यक्रम गर्दैछौँ, उहाँहरूलाई चाहिँ त्यो कुरो चाहिँ सुसूचित छ, र हामीले के भन्छ तपाईँहरूले यो चाहिँ पहिले नै ल्याएर राख्नुपर्छ भन्ने किसिमको छ, र उहाँहरूले चाहिँ तयार हुनुहुन्छ।
ए, भनेपछि यो एउटा त तपाईँहरूले डडुवा रोगै लाग्न नपाउने खालको जात विकास गर्दै हुनुहुन्छ, अर्को चाहिँ डडुवा रोग लायो भने पनि सजिलै नियन्त्रण गर्न सक्ने प्रविधिको विकास गर्नु
छ,
त्यो प्रविधि चाहिँ अहिले किसानसम्म पुर्याउन
सकियो। जस्तै सेक्टिन भन्ने फङ्गिसाइड चाहिँ तपाईँको 1-2 ग्राम प्रति लिटर पानीमा हालेर त्यो अलिकति त्यो देख्ने बित्तिकै डडुवाको चाहिँ लक्षण देख्ने बित्तिकै चाहिँ हामीले हप्ता दिनको फरकमा 3 पटक छड्यौँ भने चाहिँ नियन्त्रण हुन्छ भन्ने चाहिँ हामीसँग प्रविधि विकास भइसकेको छ।
अब हामी अन्त्यमा नै आइपुगेका छौँ। जस्तो अब तपाईँ उच्च पहाड़ी क्षेत्रमा बसेर कृषि अनुसन्धान काम गरिरहनु भएको छ, यति बेलाका किसानले चाहिँ, उच्च पहाड़ी क्षेत्रका किसानले ध्यान दिनुपर्ने कुराहरू चाहिँ अब बाली लानेमा के हो?
मुख्यतः त त्यही हो, अब खाद्यान्न खाद्य कुरामा मलजलको कुरा एउटा कुरो, र अर्को कुरा चाहिँ बिउ चाहिँ विकासी बिउ लाउनुपर्छ, स्थानीय बिउहरूको साटोमा चाहिँ त्यसले गर्दाखेरि तपाईँको 15-20% मिनिमम उत्पादनमा वृद्धि हुन्छ, र यो रोग किरा नियन्त्रण गर्नको लागि चाहिँ ध्यान दिनुपर्छ भन्ने म भन्न चाहन्छु।
त्यसको लागि चाहिँ अब समयमै कृषि प्राविधिकहरूसँग
सल्लाह लिनु पर्यो। कृषि विकास कार्यालयहरू छन्, सेवा केन्द्रहरू छन्, अब हामी भएका ठाउँमा हामी नै छौँ, किसानहरूले चाहिँ सम्पर्कमा रहनु पर्यो, त्यही भन्न चाहन्छु।
हुन्छ, धन्यवाद।
हस्, धन्यवाद।
नार्कले पूर्वी क्षेत्रमा सञ्चालन गरेको अनुसन्धान विकासका काम तथा किसानले लिन सक्ने फाइदाको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बदलिँदो नेपालबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।